नूर वाली नूर
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم مل کر پڑھتے ہیں صلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ صلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. پیارے بچوں اور کڈز مدنی چینل کے ناظرین, آپ دیکھ رہے ہیں پروگرام نور والی کتاب. کون سا پروگرام؟
نور والی کتاب.
جی, نور والی کتاب پروگرام دیکھ رہے ہیں, اور اس پروگرام کے اندر ہم قرآن پاک سے ریلیٹڈ دلچسپ باتیں آپ کو بتاتے ہیں, قرآن پاک کی ہسٹری کو بھی ڈسکس کرتے ہیں, اور قرآن پاک کی آیات کیا ہیں, فضائل کیا ہیں, ان کی برکتیں کیا ہیں, اس حوالے سے بھی آپ کو بتاتے ہیں. اس سے پہلے کہ ہم اپنے پہلے سیگمنٹ کی طرف بڑھیں, ہم سنتے ہیں درود پاک کی ایک فضیلت. اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, بروز قیامت. بروز قیامت کا مطلب ہوتا ہے قیامت والے دن. کیا مطلب ہوتا ہے؟
قیامت والے دن.
ہاں, قیامت والے دن میرے قریب تر, یعنی بہت زیادہ نزدیک وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑھے ہوں گے. ایک مرتبہ درود پاک کا نذرانہ اللہ پاک کے آخری نبی صلی اللہ علیہ وآلہ وبارک وسلم کی بارگاہ میں پیش کر لیتے ہیں, اور مل کر پڑھتے ہیں صلو علی الحبیب صلی اللہ تعالیٰ علیہ وسلم. پیارے بچوں, بڑھتے ہیں اپنے پہلے سیگمنٹ کی جانب, اور اس سیگمنٹ کا نام ہے تجوید کلاس. جی, تو بچوں, تجوید کلاس اس سیگمنٹ کے اندر ہم سب سے پہلے قرآن پاک کی کچھ آیات کی تلاوت سنتے ہیں. آپ نے بھی سننی ہے, لیکن صرف سننی نہیں ہے, یاد رکھیں جب بھی قرآن پاک سنا جاتا ہے تو قرآن پاک ادب سے اور توجہ سے سنا جاتا ہے. کیسے سنا جاتا ہے؟ ادب سے. اور ہاں, تو آپ نے بھی اگر آپ گھر پہ بیٹھے ہوئے سن رہے ہیں, دیکھ رہے ہیں, قرآن پاک کی تلاوت ادب سے سننی ہے اور توجہ کے ساتھ سننی ہے. اس دوران کوئی اور کام نہیں کرنا ہے. اور اس کے بعد جب آپ تلاوت قرآن پاک سن لیں گے, ہم آپ کو تجوید کا کوئی قاعدہ اور کوئی نہ کوئی ایک رول آپ کو سکھائیں گے بھی اور سمجھائیں گے بھی, جس سے آپ کی جو تلاوت ہے وہ اور بھی زیادہ امپروو ہوگی. اگر قرآن پاک پڑھنے میں آپ سے کوئی غلطی ہوتی تھی تو اب انشاءاللہ آج کے بعد وہ والی غلطی نہیں ہوگی. بڑھتے ہیں تلاوت کی جانب. جی حمزہ بھائی.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. یوم یقوم الروح والملائکة صفا لا له الرحمن وقال صوابا ذلك اليوم الحق فمن شاء
سبحان اللہ. پیارے بچوں آپ قرآن پاک کی چند آیات کی تلاوت سن رہے تھے اور جن آیات کی تلاوت آپ نے سنی ہے یہ دیکھیں آپ کو سامنے بورڈ پر نظر آ رہی ہیں. جیسے کہ ابھی حمزہ بھائی نے تلاوت کی تو کتنا مزہ آ رہا تھا نا, توجہ کے ساتھ سن رہے تھے. اب یہ جو قرآن پاک ہے نا, قرآن پاک بہت عظیم کتاب ہے, لیکن قرآن پاک کو جب اچھی آواز سے اچھے انداز میں قواعد کے مطابق پڑھا جاتا ہے تو سننے میں اور بھی زیادہ مزہ آتا ہے نا. اس کی جو عظمت ہے وہ اور بھی زیادہ ہمارے دلوں کے اندر بیٹھتی رہتی ہے, ہمیں مزہ آتا ہے, سرور ملتا ہے. اب یہ جو قواعد کا خیال رکھ کے پڑھا جاتا ہے وہ کیا ہے, ان میں سے آج میں آپ کو ایک قاعدہ بتا رہا ہوں. دیکھیں وہ جو حرف میں آپ کو بتانے جا رہا ہوں وہ ہے را. کون سا حرف ہے آج کا؟ را ہے. اچھا را کو آپ باریک بھی پڑھ سکتے ہیں اور موٹا بھی پڑھ سکتے ہیں. میں آپ کو پڑھ کے دکھاتا ہوں. جیسے را باریک پڑھا ہے نا میں نے, را, اور موٹا کیسے پڑھوں گا؟
را
را را را. تو میں نے باریک بھی پڑھ دیا, موٹا بھی پڑھ دیا. لیکن ایسا نہیں ہے کہ را کو ہم باریک بھی پڑھ سکتے ہیں, موٹا بھی پڑھ سکتے ہیں, جیسے میں نے آپ کے سامنے پڑھا. اہم بات یہ ہے کہ ہم نے قواعد کے مطابق موٹا پڑھنا ہے اور قواعد کے مطابق باریک پڑھنا ہے, تبھی وہ اچھا لگے گا. اگر ہم اپنے پاس سے کہیں پہ بھی موٹا پڑھ دیں اور کہیں پہ بھی باریک پڑھ دیں تو وہ اچھا
نہیں
لگے گا, یہ درست نہیں ہے. اس کا مطلب یہ ہے کہ ہم رول کے اکارڈنگ یا قواعد کے خلاف پڑھ رہے ہیں اور یہ صحیح نہیں ہے. را کو 7 جگہ پہ موٹا پڑھتے ہیں. کتنی جگہ پہ؟
4.
اور را کو 3 جگہ پہ باریک پڑھتے ہیں. کتنی جگہ؟
3.
کتنی جگہ؟
3.
سب کہہ دیں
3 جگہ.
یاد کر لینا ہے را کو کتنی جگہ موٹا پڑھتے ہیں؟
7.
ہاں 7 یاد رکھیں, یہ نمبر یاد رکھیں. اور موٹا کتنی جگہ پڑھتے ہیں؟
7.
3 جگہ پہ ہیں.
7.
7 جگہ موٹا اور 3 جگہ. کنفیوز کر رہا ہوں نا میں آپ کو, یہ کنفیوز اسی لیے کر رہا ہوں تاکہ آپ کی توجہ میری طرف اور زیادہ اچھی ہو جائے. اور پیارے بچوں آپ جب یہ پروگرام کمپلیٹ کریں تو آپ کو یہ بات یاد ہو. کیا بات یاد ہو؟ کہ را کو کتنی جگہ موٹا پڑھتے ہیں؟
7.
7. اور کتنی جگہ باریک پڑھتے ہیں؟
3.
یہ آج کے لیے آپ نے یاد رکھنا ہے. اب وہ جو 7 جگہ را کو موٹا پڑھتے ہیں نا, ان میں سے آج میں آپ کو 3 یاد کراؤں گا. بہت آسان ہے. ان تینوں کے کہنے پہ آتا ہے پر. کیا آتا ہے؟ وہ والا پر نہیں جو پرندوں کے ہوتے ہیں, پرندہ اڑ رہا ہوتا ہے اس کے پر جو ہے وہ پرندے کو اڑا رہے ہوتے ہیں, یہ وہ والا پر نہیں ہے. کسی کے اوپر, جیسے را کے اوپر, تو یہ کیا ہو گیا؟ را پر ہے نا, اردو میں بولتے ہیں نا را پر, تو یہ وہ والا پر ہے. پہلی جگہ کون سی ہے وہ سن لیں. را پر زبر یا پیش ہو. پہلی صورت کیا ہے؟ را پر زبر ہو یا پھر
پیش ہو.
زبر زیر پیش تو پتہ ہے نا بچوں کو. کون بتائے گا زبر زیر پیش کیا ہے؟ کون بتائے گا بھائی؟ آپ بتائیں گے آپ. او ہو, آپ کو نہیں پتا. چلیں ان کو مائک دیجیے گا. ہم مائک دیتے ہیں سیدھے ہاتھ سے. شاباش.
زبر زیر پیش کو حرکات کہتے ہیں.
زبر زیر پیش کو حرکات کہتے ہیں. ہاں, اور یہاں سے کون بتانا چاہ رہے تھے؟ چلیں ہاں بتا دیں. نہیں صرف زبر زیر پیش کا بتانا ہے. کیا ہے یہ
زبر زیر پیش کو حرکات کہتے ہیں؟
جی زبر زیر پیش کو حرکات کہتے ہیں. تو یہ کیا ہے زبر زیر پیش؟ یہ حرکات ہیں. ٹھیک ہے, تو زبر ہو یا پھر پیش ہو, کس کے اوپر؟ را کے اوپر. را کے اوپر یا میم کے اوپر؟ میرے ساتھ ہے نا, توجہ ہے نا. را کے اوپر زبر یا پیش ہو. اچھا دوسرا ہے را سے پہلے حرف پر زبر یا پیش ہو. اور تیسرا ہے را پر کھڑا زبر یا الٹا پیش ہو. اب میں آپ کو یہاں سے سمجھاتا ہوں. یہ دیکھیں سب سے پہلے میں نے بتایا را پر زبر یا پیش ہو. یہ دیکھیں یہ آ گیا را. را پر کیا ہے؟ زبر ہے پیش ہے؟
پیش
ہے. را کو موٹا پڑھنا ہے باریک؟
موٹا.
ایک اور دیکھتے ہیں زبر کی مثال بھی یہاں کہیں ہونی چاہیے, ہونی چاہیے. یہ آ گئی, یہ را. را پر کیا ہے زبر یا پیش؟
زبر.
تو دیکھیں را پر زبر یا را پر پیش, تو ان دونوں جگہ پہ را کو کیسے پڑھیں گے؟
موٹا.
موٹا پڑھیں گے. ٹھیک ہے. اچھا دوسری کیا تھی؟ را ساکن سے پہلے حرف پر. اب را پر نہیں بلکہ را ساکن سے پہلے حرف پر زبر ہو یا پھر پیش ہو. اس کی مثال ڈھونڈتے ہیں. چلیں یہاں پہ تو نہیں ہے, دیکھتے ہیں اگلی آیت میں ہے یا نہیں. یہ آ گیا. یہ دیکھیں یہ آیت شروع ہوتے ہی یہ دیکھیں را ساکن ہے نا, آ گیا را ساکن, اور اس سے پہلے یہ آ گیا زبر. تو یہ والی مثال بھی ہمیں مل گئی. تو را ساکن سے پہلے حرف پر زبر ہو, اسی طرح یا اگر پیش ہوگا تو را ساکن سے پہلے اگر حرف پر پیش ہو تو تب بھی را کو موٹا پڑھیں گے, پر پڑھیں گے. تو دو باتیں آپ نے سیکھ لی ہیں, سمجھ لی ہیں مثال کے ساتھ. پہلی کیا ہے؟ را پر زبر یا
پیش.
اور دوسری کیا ہے؟ را ساکن سے پہلے حرف پر زبر یا
پیش.
पेश हो।
तो रा को कैसा पढ़ना है?
पुर यानी।
लेकिन ये रा साकिन होना जरूरी है। ये साकिन होना जरूरी है, ये नहीं कि रा के नीचे जेर हो और उससे पहले जबर हो आप तब भी रा को मोटा पढ़े। नहीं, आपने ये देखना है रा साकिन है या नहीं। अगर रा साकिन है, उससे पहले जबर है या पेश है, अब आपने रा को कैसा पढ़ना है? बारीक मोटा पढ़ना है। और आखिरी जो मैंने मिसाल दी थी, यानी आखिरी जो सूरत मैंने आपको बताई थी, मिसाल अभी दूंगा आपको, वो थी रा पर खड़ा जबर या फिर उल्टा पेश। रा पर खड़ा जबर या फिर उल्टा पेश। खड़ा जबर क्या है? ये रहा खड़ा जबर, ये आ गया। एक होता है नॉर्मल जबर, लेकिन ये खड़ा है ना, इसलिए इसको कहते हैं खड़ा जबर। इसी तरह एक जेर होता है, हर्फ के नीचे होता है, और एक बिल्कुल जैसी स्टिक है इस तरह खड़ा जेर होता है, वो हर्फ के नीचे होता है। एक पेश होता है नॉर्मल, लेकिन एक उल्टा पेश होता है। तो रा के ऊपर आप देखें कि खड़ा जबर है या उल्टा पेश है, हाँ है, तो यहाँ पर भी आप रा को पढ़ेंगे मोटा। बारीक आपने नहीं पढ़ना है। अच्छा, मोटे को पुर भी कहते हैं उमूमन। आप जो बच्चे मदरसा पढ़ते हैं, कार्य साहब बच्चों को पढ़ाते हैं, तो आपने कार्य साहब से सुना होगा कि रा को पुर पढ़ना है। तो पुर का मतलब क्या होता है?
मोटा,
मोटा पढ़ना है। तो आपके सामने मोटा कहें या पुर कहें, आपने समझ लेना है कि दोनों का मतलब है रा को मोटा पढ़ना है। तो प्यारे बच्चों और किड्स मदनी चैनल के नाजरीन, अभी आपने सीखा है कि रा पर जबर या पेश हो, रा को मोटा, रा साकिन से पहले हर्फ पर जबर या पेश हो तब भी रा को मोटा, और रा पर खड़ा जबर या उल्टा पेश हो तब भी रा को मोटा। तो तीनों में पर आ रहा है ना, रा पर, रा साकिन से पहले हर्फ पर, रा पर। तो ये आपके लिए आसान हो गया कि तीनों कंडीशंस में पर आ रहा है, ये तीनों सूरतें आपको आसानी से याद हो जाएंगी। अब आपने कुरान पाक में इसको देखना है, इसकी बार बार प्रैक्टिस करनी है। जब आप बार बार प्रैक्टिस करेंगे तो इंशाल्लाह आप रा को दुरुस्त पढ़ सकेंगे। इसी के साथ अब हम बढ़ते हैं अपने अगले सेगमेंट की जानिब, और उसका नाम है कुरानिक हिस्ट्री। प्यारे बच्चों, सेगमेंट है कुरानिक हिस्ट्री। नाम से ही पता चल रहा है कि हमने इस सेगमेंट के अंदर कुरान पाक की हिस्ट्री को जानना होता है। और आपको पता है, हम शुरू से कुरान पाक की हिस्ट्री को स्टेप बाय स्टेप कुछ ना कुछ अपने प्रोग्राम के अंदर समझ रहे हैं, और हमारी मालूमात के अंदर इजाफा हो रहा है। आपको याद होगा कि जो आखिरी प्रोग्राम हमने देखा था, आप बच्चों ने देखा था, तो उस प्रोग्राम के अंदर आपको ये बात बताई गई थी कि हुजूर जाने आलम सल्लल्लाहु अलैहि वसल्लम से सहाबा कराम ने कुरान पाक को समझा था, है ना। यानी हुजूर सल्लल्लाहु अलैहि वसल्लम कुरान पाक की तफसीर बयान किया करते थे, और जो सहाबा कराम थे ना, उन्होंने तो बराए रास आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम से कुरान पाक को समझा। आप सल्लल्लाहु अलैहि वसल्लम की कुरान पाक की तफसीर ली। तफसीर ली का क्या मतलब है? यानी कुरान पाक को समझा, उनकी आयतों को समझा। और जो सहाबा कराम थे, वो फिर क्या होता था, दूसरों को कुरान पाक की तफसीर समझाते थे, कुरान पाक की आयतें आसान करके बताते थे कि इस आयत का ये मतलब है, इस आयत का ये मतलब है। और जो सहाबा कराम बताते थे, उन्होंने किन से सीखा था? आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम से। अब वो कौन से सहाबा कराम थे जो स्पेशली कुरान पाक के माहिर थे, और कुरान पाक की उनको तफसीर बहुत अच्छी आती थी, क्योंकि उन्होंने तो आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम से सीखा था। आज हम उनके नाम सीखेंगे, उनके नाम सुनेंगे, और कोशिश करेंगे कि कुछ के नाम हमें याद भी हो जाएं। सबके नाम याद हो जाएं तो बहुत अच्छी बात है। मैं बताना शुरू करता हूँ, तैयार है फिर याद करने के लिए?
जी।
मैं सुनूंगा अभी
जी।
कम से कम चार के नाम तो आपने याद कर लेने। याद कर लेंगे, चलें। पहले सहाबी रसूल कौन से हैं जो कुरान पाक की तफसीर बयान किया करते थे? वो हैं मुसलमानों के तीसरे खलीफा हज़रत उस्मान गनी रदियल्लाहु तआला। इनका नाम तो आपको वैसे ही याद है, आप कहेंगे ये तो नाम हमें ऐसे याद हो गया, हज़रत उस्मान गनी रदियल्लाहु तआला हो, इस्लाम के तीसरे खलीफा। एक और सहाबी कौन से थे? वो हैं मुसलमानों के चौथे खलीफा हज़रत, हाँ देखिए आप बच्चों को याद है, हज़रत अलीउल मुर्तदा शेर खुदा करमल्लाहु तआला वजहुल करीम। हज़रत अली, इतना भी नाम आपको याद है तो बहुत अच्छी बात है, पूरा नाम याद है तो ये तो बहुत बहुत अच्छी बात है, ठीक है। तो पहले हो गए इस्लाम के तीसरे खलीफा, और दूसरे हो गए इस्लाम के चौथे खलीफा। उसके बाद जो दो सहाबी रसूल हैं ना, दोनों का नाम है अब्दुल्ला। क्या नाम है दोनों का?
अब्दुल्ला,
अब्दुल्ला नाम है। बस इनके जो वालिद हैं उनका नाम चेंज है। दूसरे सहाबी रसूल हैं अब्दुल्ला बिन अब्बास, और चौथे हैं अब्दुल्ला बिन मसऊद। तो पहले जो अब्दुल्ला हैं उनके वालिद का क्या नाम है? अब्बास। और जो چوتھے صحابی ہیں جو حضرت عبداللہ ہیں، ان کے والد کا کیا نام ہے؟ مسعود، حضرت عبداللہ بن مسعود۔ تو چار نام ہو گئے۔ تو میں نے کتنے آسانی سے آپ کو یاد کرا دی، میں نے یاد کرا دی، آپ کو خود ہی یاد ہو گئے۔ چلیں، آپ ماشاء اللہ انٹیلیجنٹ ہیں، ذہین، آپ کو خود ہی یاد ہو گئے۔ اب پانچویں صحابی رسول ہیں، حضرت ابی بن کعب۔ آپ نے پیارے بچوں، جو بچے ہمارا مسلسل پروگرام دیکھ رہے ہیں، انہوں نے ابی بن کعب رضی اللہ تعالیٰ عنہ کا نام بار بار سنا بھی ہوگا، اور بھی صحابہ کرام کے نام آئیں گے، وہ بھی آپ نے بار بار ہمارے اس سیگمنٹ کے اندر سنے ہوں گے، تو یہ نام آپ کو یاد بھی ہو گیا ہوگا، ابی بن کعب۔ اچھا، اور چھٹے صحابی کا نام ہے حضرت زید بن ثابت۔ میرے ساتھ ریپیٹ کر لیں، حضرت زید بن ثابت۔ سب نے پڑھنا ہے، کیا نام ہے؟ حضرت
زید
بن ثابت۔ اور ساتویں صحابی ہیں حضرت عبداللہ بن عمرو بن العاص۔ ہم دو بار ریپیٹ کریں گے، آپ کو تھوڑا تھوڑا یاد ہو جائے گا۔ حضرت عبداللہ، سب میرے ساتھ کہیں، حضرت عبداللہ بن عمرو بن العاص۔ ایک بار ریپیٹ کرتے ہیں، حضرت عبداللہ بن
عمرو
بن العاص۔ اور ایک اور صحابی کا نام بتاتا ہوں، اس کے بعد ہم آگے بڑھتے ہیں۔ دو صحابی قبل کے نام میں آپ کو اور بتاتا ہوں، اور وہ ہیں حضرت ابو موسیٰ اشعری۔ اور نوے صحابی ہیں حضرت ابو درداء رضی اللہ تعالی عنہ۔ پیارے بچوں، جو میں نے نام بتایا نا، یہ وہ صحابہ کرام تھے جو قرآن پاک کی تفسیر اور لوگوں کو سکھایا کرتے تھے، سمجھایا کرتے تھے۔ جو دیگر صحابہ کرام ہیں ان کو بھی سکھاتے تھے، اور جو تابعین ہیں نا، ان کو بھی یہ صحابہ کرام قرآن پاک کی تفسیر سمجھاتے تھے۔ تو اتنے سارے صحابہ کرام، پہلے تو کیا ہوتا تھا کہ صحابہ کرام ایک اللہ کے نبی صلی اللہ علیہ وسلم سے تفسیر کو لیا کرتے تھے، اب صحابہ کرام اتنے سارے ہو گئے، یہ اوروں کو سکھاتے تھے۔ تو ہوا یہ کہ اتنے سارے صحابہ کرام سے دیگر لوگوں نے جب تفسیر سنی، سیکھی، قرآن پاک کی آیتوں کو سمجھا، تو ان کے پاس بہت ساری آیتوں کی تفسیر جمع ہو گئی۔ لیکن پیارے بچوں، پھر بھی ابھی پورے قرآن پاک کی تفسیر نہیں جمع ہوئی تھی، ابھی باقی تھی، بہت ساری آیتیں ایسی تھیں جن کی تفسیر جمع نہیں ہوئی تھی۔ اب یہ دور آ رہا تھا تابعین کا دور۔ یہ جو تابعین کا دور تھا نا، اس میں بھی تفسیر تو پوری جمع نہیں ہوئی تھی، قرآن پاک کو سمجھنے کی زیادہ ضرورت تھی، کیونکہ جو اسلام تھا نا، وہ بہت سارے ملکوں میں پھیل گیا تھا، بہت سارے ملکوں میں، بڑے بڑے ملکوں میں اسلام کی دعوت پہنچ گئی تھی، اسلام وہاں تک پہنچ گیا تھا۔ اور اس کے ساتھ ساتھ ایک اور مسئلہ کھڑا ہوا، یہ تو اچھی بات تھی کہ اسلام پھیلا، لیکن مسئلہ یہ کھڑا ہوا کہ فتنے بھی کھڑے ہونا شروع ہو گئے۔ انہوں نے عجیب عجیب باتیں کرنا شروع کر دی اسلام کے بارے میں، قرآن پاک کے بارے میں، اللہ پاک کے بارے میں۔ تو پھر تابعین نے، جنہوں نے صحابہ کرام سے قرآن پاک کی تفسیر کو سمجھا تھا، لیکن پورے قرآن پاک کی تفسیر تو جمع نہیں ہوئی تھی، انہوں نے اسپیشلی یہ کام کرنا شروع کر دیا کہ پورے قرآن پاک کی تفسیر کو جمع کیا جائے۔ اب یہ کیسے ہوا، انہوں نے کیا کیا خدمت کی اس کے لیے، یہ انشاءاللہ ہم آپ کو بتائیں گے اگلے پروگرام کے اسی سیگمنٹ میں۔ اس کے لیے آپ نے ہمارے اگلے پروگرام کا ویٹ کرنا ہوگا۔ جب تک کے لیے آپ کو ہم اپنا اگلا سیگمنٹ دکھاتے ہیں، اور بڑھتے ہیں اپنے اگلے سیگمنٹ کی جانب، اور اس کا نام ہے ہمارا قرآن۔
قرآن میرا نور والی کتاب۔
پیارے بچوں اور کڈز مندی چینل کے ناظرین، سیگمنٹ ہے ہمارا قرآن، اور میں ہوں عبد الواسط تاری۔ اس سیگمنٹ میں ہم قرآن پاک میں موجود چیزوں کے بارے میں آپ کو بتائیں گے کہ قرآن پاک میں کن کن چیزوں کا ذکر ہے، اور پھر ان چیزوں کے بارے میں آپ سے انفارمیٹیو باتیں بھی شیئر کریں گے۔ تو آئیے ہم اپنے پروگرام کو آگے بڑھاتے ہیں۔ پیارے بچوں، آج ہم جس چیز کا ذکر کرنے جا رہے ہیں، وہ ہیں دو پہاڑیاں جنہیں صفا اور مروہ کہا جاتا ہے، اور یہ کعبہ شریف کے بالکل قریب ہے۔ انہی دو پہاڑیوں پر حج اور عمرہ کے دوران سات چکر لگائے جاتے ہیں۔ آئیے صفا اور مروہ کے بارے میں ایک اہم واقعہ سنتے ہیں، اور آخر میں یہ بھی سنیں گے کہ قرآن پاک میں اس کا کس طرح ذکر آیا ہے۔ پیارے بچوں، اللہ پاک نے ایک مرتبہ حضرت ابراہیم علیہ السلام کو حکم دیا کہ اپنی وائف حضرت بی بی ہاجرہ رضی اللہ عنہا اپنے بیٹے حضرت اسماعیل علیہ السلام کو ایک ایسی زمین پر چھوڑ آئیں جہاں پہاڑوں کے علاوہ کچھ بھی نہ ہو اور کھانا پینا بھی نہ ہو۔ چنانچہ حضرت ابراہیم علیہ السلام نے حضرت ہاجرہ رضی اللہ عنہا اور حضرت اسماعیل علیہ السلام کو ساتھ لے کر سفر فرمایا، اور اس جگہ آئے جہاں آج کعبہ شریف ہے۔ یہاں اس وقت نہ کوئی آبادی تھی، نہ دور دور تک پانی یا آدمی کا کوئی نام و نشان تھا۔ حضرت ابراہیم علیہ السلام वहाँ कुछ खजूरें और एक पानी का थैला रखकर जाने लगे। हजरत हाजिरा रदी अल्लाहु अन्हा ने फरियाद की कि ए अल्लाह पाक के नबी, इस वीरान जगह में आप हमें छोड़कर कहाँ जा रहे हैं। कई बार हजरत हाजरा रदी अल्लाहु अन्हा ने आपको पुकारा मगर आपने कोई जवाब ना दिया। आखिर में हजरत बीबी हाजरा रदी अल्लाहु अन्हा ने सवाल किया, आप इतना फरमा दीजिए कि आप अपनी मर्जी से हमें यहाँ छोड़कर जा रहे हैं या अल्लाह पाक के हुक्म से। तो आप अलैहिस सलाम ने फरमाया कि ए हाजरा, मैंने जो कुछ किया है वो अल्लाह पाक के हुक्म से किया है। ये सुनकर हजरत हाजरा रजी अल्लाह अन्हा ने कहा कि आप अब जाएं, मुझे पूरा यकीन है कि अल्लाह पाक मुझको और मेरे बच्चे को जाया नहीं फरमाएगा। हजरत इब्राहिम अलैहिस्सलाम के जाने के कुछ दिन बाद खजूरें और पानी खत्म हो गया और हजरत इस्माइल अलैहिस्सलाम को प्यास लगी तो हजरत हाजरा रदी अल्लाहु अन्हा पानी तलाश करने के लिए एक पहाड़ पर चढ़ी और वहाँ पानी ना पाया तो दूसरे पहाड़ पर तशरीफ लाई, वहाँ भी पानी ना पाया। आप रदी अल्लाहु अन्हा ने इन दो पहाड़ियों के दरमियान पानी के तलाश के लिए चक्कर लगाना शुरू कर दिए। सातवें चक्कर के बाद देखा कि हजरत इस्माइल अलैहिस्सलाम जमीन पर जहाँ लेटे थे उसी जगह प्यास की वजह से अपनी प्यारी एड़ियों को रगड़ रहे थे। वहाँ से अल्लाह पाक ने एक चश्मा जारी फरमा दिया। ये चश्मा आज भी मौजूद है और प्यारे बच्चों, वो चश्मा जमजम के नाम से जाना जाता है, जबकि वो दोनों पहाड़ियाँ सफा और मरवा के नाम से मशहूर और मारूफ है। प्यारे बच्चों, एक माँ का अपने बेटे के लिए इन दो पहाड़ियों के दरमियान दौड़ना अल्लाह पाक को इतना पसंद आया कि रहती दुनिया तक इसे मुसलमानों की अजीम इबादत यानी हज उमरा का हिस्सा बना दिया। इस जगह मांगी जाने वाली दुआओं को कबूल होने का मुकाम बना दिया। और प्यारे बच्चों, यहाँ एक ये बात मालूम हुई कि अल्लाह वाले और अल्लाह वालियों से अगर किसी जगह को कोई खास ताल्लुक हासिल हो जाए तो वो जगह इज्जत वाली और बहुत ही बरकतों वाली बन जाती है और हर मुसलमान के लिए वो जगह एहतराम वाली जगह होती है। वरना मक्का शरीफ में बहुत से पहाड़ हैं मगर जो बरकत सफा और मरवा जैसी पहाड़ियों को हासिल है वो और किसी को हासिल नहीं है। आइए सुनते हैं अल्लाह पाक ने इन पहाड़ियों का जिक्र कुरान पाक में किस तरह फरमाया। तर्जुमा कंजुल इरफान, बेशक सफा और मरवा अल्लाह की निशानियों में से हैं, तो जो इस घर का हज या उमरा करे इस पर कुछ गुना नहीं कि इन दोनों के चक्कर लगाए, और जो कोई अपनी तरफ से भलाई करे तो बेशक अल्लाह नेकी का बदला देने वाला खबरदार है। तो प्यारे बच्चों, आज हमने सफा और मरवा पहाड़ियों के बारे में सुना कि इसका जिक्र कुरान पाक में किस तरह आया है। अब हम बढ़ते हैं अपने अगले सेगमेंट की तरफ।
प्यारे बच्चों, अभी आपने दो पहाड़ियों के बारे में सुना और सफा और मरवा, कितने कमाल की बात है, कितनी अजमत वाली पहाड़ियां हैं। और देखो ना, पहाड़ तो कितने सारे हैं ना दुनिया के अंदर, इतने सारे पहाड़, इतनी सारी पहाड़ियां। अब हर पहाड़ी की तो इतनी शान नहीं है, हर पहाड़ की तो इतनी फजीलत नहीं है, लेकिन इन पहाड़ियों की फजीलत की क्या वजह है? निस्बत। बीबी हाजरा रदी अल्लाह तआला अन्हा से हजरत इस्माइल अला नबीना अलैहिस्सलाम जो कि अल्लाह पाक के नबी हैं, तो अल्लाह पाक के नेक लोगों से इन पहाड़ियों की निस्बत हो गई, तो उसकी वजह से अल्लाह पाक ने इन पहाड़ियों का जिक्र कहाँ पे किया है? कुरान पाक में। तो कितनी अजमत वाली बात है। आपको आज पता चला कि कुरान पाक में इन दोनों पहाड़ियों का किस तरह जिक्र है। कुरान पाक पढ़ते रहें, सुनते रहें, कुरान पाक के बारे में भी सुनते रहें, आपके इल्म में इसी तरह इजाफा होता रहेगा। हम बढ़ते हैं अपने अगले सेगमेंट की जानिब और उसका नाम है एराब पहचान कर लगाएं। प्यारे बच्चों, ये देखें, इस सेगमेंट के अंदर हम एक्टिविटी करते हैं एराब लगाने की, आपको एराब लगाना सिखाते हैं। दो बॉक्स आपके सामने नज़र आ रहे हैं, इसमें लिखा है अल्फाज। यहाँ पे आपको कोई ना कोई लफ्ज़ लिखा हुआ मिलेगा लेकिन उनमें से किसी एक हर्फ पे या किसी दो हर्फ पे एराब नहीं होगा, वो पहचानना है। अच्छा, जो सही जवाब होगा वो सही जवाब यहाँ पर लिखा हुआ आ जाएगा, ये लिखा हुआ है ना, सही सही जवाब यहाँ लिखा हुआ आ जाएगा। तो ये जो एक्टिविटी है वो हम करेंगे दो टीमों के दरमियान, ये है टीम ए और ये है टीम बी। अब यहाँ से सिलेक्शन करेंगे और यहाँ से सिलेक्शन करेंगे, आप दोनों मुकाबला करेंगे, मुकाबला भी होगा, हमें सीखने को भी मिलेगा। तो टीम ए से कौन आएगा? चले आप आ जाइए। और टीम बी से? टीम बी से आपको ले लेते हैं, आप आ जाएं, आ जाएं भाई, यहाँ करीब आ जाएं, आप भी करीब आ जाइए। चले भी माशाल्लाह, टीम ए और बी दोनों से सिलेक्शन हो गई है, अब हम मुकाबला शुरू करते हैं। हाँ, वमीनन नासी, वमीनन नासी जी, टीम ए आप हैं।
सीन के नीचे जेर नहीं है।
सीन के नीचे जेर नहीं है, तलाश कीजिए यहाँ पे, हमें निकाल के दिखाइए जेर कैसा होता है, पता भी चले हमें जेर कैसा होता है। तलाश कर रहे हैं, एक इराब आया, दो, तीन, तीन इराब को इन्होंने साइड कर दिया है और ये कह रहे हैं कि वो इराब सही नहीं है, नहीं मिल रहा होगा तो इसी में ही कहीं ना कहीं। क्या है ये?
जेर
है। जेर है ये? कैसे होता है जेर? वो शेप बना के दिखाएं, ऐसे 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 होता है। हाँ शाबाश। क्या है दोबारा बताइएगा आवाज़ से माइक में।
सीन के नीचे जेर है।
सीन के नीचे जेर है, दिखाइएगा। कह रहे हैं सीन के नीचे जेर है और जेर का शेप भी इन्होंने बना के दिखाया है कैसा होता है। सीन के नीचे ऐसा ही शेप दिखाया था। माशाल्लाह, टीम ए का जवाब दुरुस्त है। चले टीम बी के लिए अगला लफ्ज़ कौन सा है? टीम बी, या अय्युहन नासु। नासु कौन से हर्फ पे इराब नहीं है?
सीन।
सीन, तलाश करें। शाबाश, अभी इन्होंने इराब बताया नहीं है, तलाश कर रहे हैं। हो सकता है ज़बर हो सकता है ज़ेर हो, पेश हो। ये निकालें फिर इनसे पूछते हैं कि इन्होंने कैसे पहचाना। क्या है ये?
पेश।
माइक करीब।
पेश।
पेश है ये, ऐसे ही लगता है पेश। अच्छा, नीचे होगा ऊपर?
ऊपर।
ऊपर है भाई, कह रहे हैं पेश है, हर्फ के ऊपर है। दिखाइएगा, सीन के ऊपर ही इराब लगाना था। या अय्युहन नासु, जी हाँ, सीन के ऊपर है और पेश है। टीम बी का जवाब भी दुरुस्त हो गया है। रख दीजिए। अच्छा ये देखें, पेश जो होता है ना, ज़बर और पेश तो बिल्कुल सीधा होता है। जैसे ये रहा ज़बर, है ना, कितना सीधा है। इसको नीचे लगा लें ज़ेर, बिल्कुल स्ट्रेट। लेकिन पेश ऐसा मुड़ा हुआ होता है और उसमें एक दायरा सा बना हुआ होता है, सपोज़ करें एक नुक्ता लगा हुआ है बीच में, तो ये है पेश। ये आपने याद रखना है, कहीं ऐसा ना हो जज़्म को आप पेश कहना शुरू कर दें। अगर जज़्म आता है तो आपको ये भी सीखने को मिलेगा। चलें टीम ए के लिए अगला लफ्ज़ दिखाइए। हलालन तय्यिबन। तय्यिबन, हलालन तय्यिबन।
बादो ज़बरबन।
बादो
ज़बरबन।
बादो ज़बरबन, तो बा के ऊपर या नीचे क्या आएगा?
दो, ऊपर दो ज़ेर आएंगे।
ऊपर दो ज़ेर आएगा। दो ज़ेर दिखाएं, चलें अभी निकालें, चपेले निकालें, फिर देखते हैं, फिर आपसे बात करते हैं। होगा तो यहीं पे ही है, लाजमी है। ये आ गया भाई, ये आ गया। क्या है ये?
दो ज़ेर।
दो ज़ेर है। अच्छा, ज़ेर ऊपर होता है नीचे? थोड़ा सा सोच लें।
ज़ेर नीचे तो ज़बर ऊपर।
हाँ, तो ये ज़ेर ऊपर लगेगा
जी।
है
जी।
फिर क्या करें, लगाए कहाँ?
ज़बर ऊपर लगे।
ऊपर लगेगा, तो ये ज़ेर है, ज़बर है, क्या फाइनल हुआ?
ये ज़बर है।
ये ज़बर है, ऊपर लगा दें। चलें, कह रहे हैं दो ज़बर है, ऊपर लगा दें। दिखाइएगा, सही कह रहे हैं। बा के ऊपर दो ज़बर है और ऊपर लगेगा, कोशिशें जारी रहीं और लगे रहे। मैंने भी थोड़ी बहुत हेल्प की, लेकिन इस तरह अल्हम्दुलिल्लाह जवाब टीम ए का दुरुस्त हो गया है। बच्चों, दो ज़बर हमेशा ऊपर लगता है। जब भी ज़ेर लफ्ज़ सुने ना, चाहे वो दो ज़ेर हो या एक ज़ेर हो, वो हमेशा नीचे। चाहे खड़ा ज़ेर हो, ज़ेर जब भी आ गया वो नीचे आएगा, वो ऊपर नहीं आएगा। टीम बी के लिए अगला लफ्ज़, टीम बी का अगला लफ्ज़ है वला तत्तबिऊ। वला तत्तबिऊ, आइन। चलें तलाश करें आइन के ऊपर। अभी मैंने पूछा नहीं है इनसे कि आइन के ऊपर क्या आएगा, ये पहले खुद निकालेंगे फिर बताएंगे जी। अच्छा, मैंने बता दिया कुछ? अच्छा अच्छा, ये क्या है?
पेश।
कहाँ?
आइन
के ऊपर पेश, दिखाइएगा। ये आ गया, वला तत्तबिऊ, आइन के ऊपर पेश है। टीम बी का भी जवाब दुरुस्त हो गया है। रख दीजिए, आपके दोनों पेश आए, कितनी आसानी हो गई। माशाअल्लाह, प्यारे बच्चों, आप दोनों ने अच्छा मुकाबला किया है और मुकाबला ही मुकाबले में आपने एराब सिखाए। और टीम ए में से या टीम बी में से, आप दोनों टीम में है ना, तो आप किसको फैसला देंगे, कौन जीता, ये टीम ए या टीम बी?
टीम बी।
टीम ए, टीम बी, दोनों टीमें जीत गई। कह दीजिए सुभान अल्लाह। आप भी तशरीफ रखें, आप भी बैठे बैठे अपनी जगह पे। प्यारे बच्चों, मुकाबले का मकसद था आपको एराब सिखाना। आज आपने कुछ ना कुछ एराब अच्छे अंदाज से सीख लिए होंगे और कोशिश करनी है इनको याद रखें। यही नहीं कि ज़बर को ज़ेर बना दें और ज़ेर को पेश बना दें, प्रॉब्लम हो जाएगी ना। अल्लाह करीम हमें कुरान पाक को सही अंदाज से पढ़ने की तौफीक अता फरमाए। इसी के साथ हमारे प्रोग्राम का वक्त होता है ख़त्म। अगले प्रोग्राम का आपने इंतज़ार भी करना है और प्रोग्राम भी ज़रूर देखना है। अपना ख्याल रखिएगा। किड्स मदनी चैनल देखते रहिए। सल्लू अलैल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
नूर वाली, नूर वाली, नूर वाली किताब कुरान, मेरा नूर वाली किताब।